नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा मैले एउटा फ्रान्सेली उपन्यासको वाचन लिएर आइपुगेको छु। यो उपन्यास भिक्टर ह्युगोले लेख्नुभएको उपन्यास हो। यसलाई नेपालीमा ऋद्धबहादुर मल्लले अनुवाद गर्नुभएको छ। नाट्रीड्यामको कुम्बे शीर्षकको यो उपन्यास पहिलो पटक सन् 1931 प्रकाशित भएको थियो। यसलाई संसारका धेरै भाषामा अनुवादित गरिएको छ र लाखौं पाठकले पढेका छन्। कुल 294 पृष्ठमा नेपाली भाषामा रहेको यो उपन्यास मैले लामो समय लिने हुनाले केही अंशहरू कटाउँदै वाचन गर्नेछु र यो उपन्यासको पहिलो श्रृंखला फ्रान्सेली उपन्यास नाट्रीड्यामको कुम्बे अब वाचन शुरू हुन्छ। तीन सय 48 वर्ष 6 महिना र 19 दिन अगाडिको एक दिन बिहान सबेरै सहरको बीच विश्वविद्यालय तथा नगरका सारा घण्टाहरूको तुमुल ध्वनिले गर्दा प्यारिसका निवासी बिउजन गए। तापनि त्यो 1482 छैठौं जनवरीको दिन इतिहासमा उल्लेख भएको कुनै त्यस्तो असाधारण दिन थिएन। नगरका सारा घण्टा बज्न थालेका तथा प्यारिसका नागरिक बिहानैदेखि चहल पहल मचाउन लागेका भए पनि कुनै विचित्रता सहितको असाधारण घटना थिएन। त्यस दिनमा न कुनै शत्रुको आक्रमण थियो, न कुनै धार्मिक जुलुस थियो, न विद्यार्थीहरूको लास शहरमा कुनै क्रान्ति थियो, न हाम्रा भयोत्पादक सम्राटको प्रवेशै थियो। फेरि न कुनै डाकाहरूको कुनै हुलको न्यायालयमा फाँसी नै सुनाइने दिन परेको थियो, न कुनै राजदूत र उनका सहकारीहरूको आगमन नै थियो, जो 15 शताब्दीमा प्राय हुने गर्दथ्यो। कुरा के थियो भने 2 दिन अगाडि फ्ल्यान्डरका राजदूत फ्रान्सका डाफिन राजकुमार तथा फ्ल्यान्डरकी मार्ग्रेटको विवाह हुने कुराको रसम पूरा गर्न आएका थिए र सम्राटलाई प्रसन्न तुल्याउन कार्डिनल बोर्बात पोप भन्दा दोस्रो दर्जाका ठूला अधिकारीलाई आफ्नो इच्छाको विरूद्ध त्यस फ्ल्यान्डरको देहाती राजदूतमाथि आफ्नो मुस्कुराहट देखाउन विवश हुनु परेको थियो। उनैको मनोरञ्जनको निमित्त कार्डिनलले त्यस महान न्याय भवनमा सदाचार तथा हास्यको खेलको प्रबन्ध गरेका थिए। प्यारिसका निवासीहरूको भावोत्तेजित हुनाले एउटा अर्को कारण पनि थियो। त्यस दिनमा परम्परादेखि चल्दै आएको ईसा अवतार तथा बेवकुफहरूको भोज नामक 2 दिन उत्सव पनि थिए। त्यस दिनमा ग्रेव स्क्वायर नगरको सानो मैदानमा उत्सवाग्नि, ब्रेक चर्चमा मोपेलको उत्सव तथा न्याय भवनमा आश्चर्यपादक रहस्य नाउँ गरेको नाटक खेलिने भएको थियो। यी सबै कुराको घोषणा नगराधिपतिद्वारा झ्याली पिटिएर अघिल्लो दिनैमा गराइएको थियो। त्यसैले चारै दिशाबाट प्यारिसका नागरिक आफ्ना बन्द व्यापार तथा पसल थुनेर आफ्ना स्वास्नी छोराछोरी साथमा लिएर बिहानैदेखि उपयुक्त ठाउँमा जम्मा हुन लागेका थिए। आफ्ना इच्छा अनुसार कोही मोपेल, कोही उत्सवाग्नि तथा कोही रहमसा नाटक हेर्न भनी बसे। प्यारिसका दर्शकहरूको स्वाभाविक छनौटलाई धन्यवाद छ, किनभने धेरैजसो मान्छेले उत्सवाग्नितिर अथवा रहस्य हेर्ने भनी आफ्नो पाइला न्याय भवनतिर लम्काउन थाले, किनभने ती दुवै ठाउँमा छत र ओत लाग्ने ठाउँ थिएन। तिनीहरूले बुद्धि पुर्याएर नै मोपेललाई छोडे भन्नुपर्छ, किनभने उस्तो नराम्रो नसिङ्गारिएको मोपेल जनवरीको खुला आकाश तथा ब्रेक गिर्जाघरको पटाङ्गीमा कठाङ्ग्रिरहेको थियो। न्याय भवनको नजिकमा मान्छेको भीड बढ्दै गइरहेको थियो, किनभने त्यहाँ फ्ल्यान्डरका राजदूत रहस्य नाटक हेर्न आउने भएका थिए। त्यति मात्र होइन, त्यस दिन त्यस ठूलो हलमा लर्ड अफ मिसरुल अव्यवस्थाका लर्डको पनि चुनाव हुने भएको थियो। दर्शक मण्डलीले 1, 2, 3, 4, 5 यहाँसम्म कि 45 मिनटसम्म अझै प्रतीक्षा गरे, तर केही भएन। मञ्च अझै पनि रिक्त थियो, रंगभूमि मौन। मान्छेहरूले खुट्टा बजार्दै हल्ला गर्न प्रारम्भ गरे। रहस्य रहस्य, रिचको धीमा आवाज निस्कन थाल्यो। सबैका मस्तिष्कमा एउटा आँधी जस्तो उठ्न थाल्यो। जेहनले बिजुलीको पहिलो चट्याङ पैदा गर्यो। रहस्य फ्ल्यान्डरवासीलाई नर्कमा पठाउनलाई उसले आफ्नो स्थानबाट सर्पले झैं खम्बालाई बेरेर भन्यो। भीडले कर्तल ध्वनिले त्यसको अनुमोदन गर्यो। रहस्य जनताले दोहोऱ्याएर भन्यो, राजदूतहरूलाई शैतानले समातोस्। रहस्य तुरुन्तै खोलियोस्, हाम्रो यही माग छ। अन्यथा हाम्रा राय छ कि न्याय भवनको बेलिफ एउटा अफिसरलाई फाँसीमा झुण्डाइयोस्। विद्यार्थीहरूले भने, क्या बात, जनताले उत्तर दिए। सिपाहीहरूदेखि नै श्रीगणेश हुनुपर्छ। फेरि विकट हाँसो निस्क्यो। चारैतिरका सिपाही निलो कालो भए। भीड उनीहरूतिर बढ्यो। काठको घेरा चरचर गर्दै धराशायी हुन गयो। त्यो भयंकर समय थियो। चारैतिर मारा मारा भन्ने आवाज निस्क्यो। त्यसै समयमा श्रृंगार कोठाको पर्दा उठ्यो। त्यसबाट एउटा मान्छे निस्क्यो जसको उपस्थितिले जादूको असर झैं गरेर रिसलाई जिज्ञासाको रूपमा परिणत गरिदियो। चुप चुप त्यो मान्छे कान्दै झुकेर सलाम गर्दै टेबलको किनारासम्म आइपुग्यो। बिस्तारै बिस्तारै शान्ति स्थापित भयो। नागरिक महाशयहरू तथा नगर निवासिनी सुन्दरीहरू आज पवित्र कार्डिनलको समक्ष एउटा अत्यन्त सुन्दर सदाचार जसको नाम कुमारी मेरीको उचित फैसला हो खेल्ने सौभाग्य हामीलाई प्राप्त भएको छ। मेरो जुपिटरको पाठ छ। हिज एमिनेन्स यस समयमा माननीय राजदूतहरूको स्वागतमा लाग्नु भएको छ। उहाँ यहाँ पाल्नुहुने बित्तिकै हामी प्रारम्भ गरिहाल्दछौं। यो कुरा स्पष्ट थियो कि जुपिटर बीचमा नपरुञ्जेल सिपाहीहरूको जीवन रक्षा त्यस समयमा असम्भव थियो। जुपिटरको वस्त्रले कम काम गरेन। दर्शकहरूको ध्यानलाई आफूतिर आकर्षित गरेर उनीहरूलाई मत्थर पारिदियो। जुपिटरले कालो मलमलको कोट लगाएको थियो। त्यसको कोटमा सुनौला कारचोपी भरेको थियो। उसको टाउकोमा चाँदीको टाकले सुशोभित एउटा चौडा टोपी थियो। अनुहार सुन्दर ढंगले रंगिएको थियो र उसको आधा अनुहार दारीले छोपिएको थियो। उसको हातमा उसको गहनगर्जनको चिन्ह विद्यमान थियो। उसका खुट्टा ग्रीक रिबनले शोभा पाइरहेका थिए। रंगिएको दारी तथा रिबनले गर्दा त्यो ठिकसित चिनिन्थ्यो, नत्र त त्यो ठिक्क धनुर्धारी सिपाही जस्तै देखिन्थ्यो। जुपिटरको वस्त्रको आकर्षण उसको भाषणको साथै नष्ट हुन गयो। जुन जुन समयमा त्यो आफ्नो अन्तिम वाक्य समाप्त गरिरहेको थियो त्यस समय त्यसको आवाज मान्छेको हुस हुसमा विलीन हुन गयो। अहिल्यै प्रारम्भ गर, तुरन्त प्रारम्भ गर, मान्छेहरूले कड्केर भने सबैभन्दा माथि बसेको जेहन भनिरहेको थियो, तुरन्त शुरू गर। जुपिटर तथा कार्डिनललाई तल खँगाएर झ्यालमा बसेको रविन पोसेसन आदि विद्यार्थीहरूले कराए। त्यो व्यक्ति रंगभूमिको नजिकै उभिएको थियो तर कसैले त्यस उपर ध्यान दिएको थिएन किनभने उसको दुब्लो पातलो शरीर त्यो टाँसिएर उभिएको खम्बामै छिपेको थियो। उसको शरीर अग्लो पातलो र फुस्रो र उसको केस सुन्दर थियो। उसको मस्तक तथा गालामा चौरी परेको भए पनि त्यो नवयुवकै थियो। उसका आँखा चम्किला र अनुहार हँसिलो देखा पर्थ्यो। उसको कालो सर्चको कोट अनेक मौसमसित युद्ध गरिरहेको हुनाले जीर्णशीर्ण भइसकेको थियो। टेबल लिएर आएर उसले जुपिटरलाई केही सान गर्यो किन्तु जुपिटर डरले खुम्चिरहेको थियो। उसलाई त्यसले देखेन। त्यो नवागन्तुक एक दुई पाइला अगाडि बढ्यो। जुपिटर, मेरा प्यारा जुपिटर, आगन्तुकले बोलायो। जुपिटरले तै पनि सुनेन। आखिरमा त्यो सुन्दर रौँ भएको युवकले आत्तिँदै उसको कानमा भन्यो, माइकल गिलबोर्ने? कसले मलाई डाकेको हँ? झस्केर जुपिटरले सोध्यो। मैले, त्यस कालो कोटवाला युवकले भन्यो। ओहो, जुपिटरले लामो सास फेर्यो। सुरु गर, अहिल्यै सुरु गर, जनता असन्तुष्ट भइरहेछन्। म बेलिफलाई शान्त पार्नेछु, उनले कार्डिनललाई चित्त बुझाइदिनेछन्। जुपिटरले फेरि सास फेर्यो। आफूलाई स्वस्थ तुल्यायो र साहसका साथ भयभरको बल झिकेर चिच्याउँदै भन्यो, उपस्थित सज्जनहरू, तपाईँहरू अधीर नहुनुहोस्, हामी तुरन्तै सुरु गर्छौं। जनताले हर्षध्वनि गरे। करतल ध्वनिले हल गुन्जिन गयो। जुपिटर गइसकेपछि पनि प्रशंसाको वर्षा हुँदै थियो। तर त्यो अज्ञात पुरुष जसले आँधीलाई मन्द पवन बनाइदिएको थियो फेरि आफू खम्बाको आडमा आएर छिपियो। निश्चय पनि त्यो त्यहाँ अदृश्य अचल र मुख बनेर खडा भइरहने थियो। तर गिलबोर्ने जुपिटरसित कुरा गरेको सुन्ने दुईजना युवतीहरूले उसलाई आफूतिर आकर्षित गरे। मास्टर, तीनमध्ये एउटीले उसलाई नजिकै आउनलाई इशारा गरेर भने, चुप लाग प्यारी लियोनार्डी। उसले सङ्गिनीले भनी, त्यो कुनै विद्वान होइन, एउटा साधारण मान्छे हो, त्यसलाई मास्टर नभन, बरु महाशय भन। महाशय, लियोनार्डीले फेरि बोलाई। अज्ञात व्यक्ति उनीहरूको नजिकै जंगलातिर गयो। भन्नुहोस्, के आज्ञा हुन्छ? तपाईँले मलाई के को निमित्त बोलाउनु भएको? उसले जिज्ञासाको स्वरले सोध्यो। केही होइन, लियोनार्डीले आत्तिँदै भनी, यी मेरी सखी गिस्केतिला गेन्सियाले तपाईँसित केही भन्न चाहन्छिन्। होइन महाशय, गिस्केतीले भने, लियोनार्डीले तपाईँलाई मास्टर भनेर डाकी, त्यसो होइन महाशय भन न भनेकी हुँ। दुवै युवतीहरूले आफ्ना आँखा निहुराए। युवकले मुसुक हाँसेर उनीहरूतिर हेर्यो। त्यसो भए तपाईँहरूलाई केही भन्नु छैन होइन? छैन, केही छैन, गिस्केतीले जवाफ दिए। युवक पछि हट्यो। तर ती सुन्दरीहरूले यस यो अवसरलाई आफ्नो मनोविनोदको निम्ति छोड्न चाहेनन्। महाशय, गिस्केतीले बडो फुर्तीसाथ भनी, कुमारी मेरी नाटकमा पाठ गर्ने भएको त्यस सिपाहीलाई तपाईँ चिन्नुहुन्छ क्यारे? तपाईँको भनाई जुपिटरको पाठसित हो? युवकले सोध्यो। ओ हो, लियोनार्डीले भनी, त्यसो भए तपाईँले जुपिटरलाई चिन्नुभएको रहेछ? हो, म चिन्दछु, युवकले भन्यो। त्यसको दारी बडो राम्रो छ, लियोनार्डीले भनी। यो खेलिने रहस्य के मनोरञ्जक होला? गिस्केतीले लाज मान्दै सोधि। अत्यन्तै सुन्दर, अज्ञात व्यक्तिले निसंकोच भन्यो। त्यसको प्लट के हो? लियोनार्डीले सोधी। नाटकको नाम कुमारी मेरीको उचित फैसला हो। यो एउटा सदाचारपूर्ण नाटक हो। त्यो अर्को कुरा हो, लियोनार्डीले भनी एकैछिन शान्त रह्यो। युवकले फेरि शान्त भङ्ग गरेर भन्यो, यो बिल्कुलै नयाँ खेल हो, अहिलेसम्म कतै खेलिएको छैन। गिस्केतीले सोधी, यो त्यही होइन जुन दुई वर्ष अगाडि खेलिएको थियो र जसमा तीनजना सुन्दरी बालिकाहरूले, लियोनार्डीले भनी साइरेनको पाठ खेलेका थिए। युवकले भन्यो, र सबै नाङ्गा थिए, युवतीहरूले आँखा निगाए। त्यो बडो सुन्दर दृश्य थियो, तर यो नाटक फ्लेन्डरकी राजकुमारीको निमित्त लेखिएको हो। युवकले भन्यो, के तिनीहरू देहाती गाना पनि गाउँछन्? गिस्केतीले सोधी, छि यस्तो नाटकमा, यसमा भिन्न भिन्न शैलीहरूको समावेश हुँदैन। हो, गोठाले गानामा भने अवश्य यसको समावेश सुहाउँछ। दुवै युवतीले आफूले देखेका नाटकहरूका लडाईँ तथा अन्य दृश्यहरूको तारिफको फूल बाँधिदिए। उनको उत्साहको के बयान गरौं, एउटीले अर्कोलाई उछिन्न चाहन्थे। आफ्नो नाटकको प्रशंसा गर्दै गिस्केतीले भनी, लियोनार्डी त्यो कस्तो सुन्दर थियो अघि, आज त्यसभन्दा पनि सुन्दर हुनेछ। त्यस युवकले युवतीहरूका सबै कुरा सुनेझै गरेर भन्यो, तपाईँ विश्वास दिलाउन सक्नुहुन्छ कि यो नाटक राम्रो हुन्छ? गिस्केतीले भनी, निश्चय पनि राम्रो हुन्छ। फेरि कोही जोर दिएर उसले भन्यो, मै यसको लेखक हुँ। साँच्ची? ती युवतीहरूले आश्चर्यसित सोधे। साँच्ची? त्यस कविले अलि अक्टिएर भन्यो, मेरो नाउँ पिएरे गिङ्ग्रो एरे हो। पाठकहरूलाई राम्ररी विदित भयो होला कि जुपिटरको जानु र नाटक लेखकको अचानक प्रकट हुन गएकोले केही समय व्यतीत हुन गएको थियो। जुन जनता केही बेर अगाडि त्यत्तिको कोलाहल मचाइरहेका थिए, तिनै अब एक्टरको प्रतिज्ञापूर्तिको आशामा चुपचापसित प्रतीक्षा पनि गरिरहेका थिए। दर्शकहरूलाई सन्तोषपूर्ण प्रतीक्षा गराउने सरल उपाय के हो भने भन्दै जानु, अहिले नै सुरु गर्दैछौ। किन्तु जिहान सुतेको थिएन, त्यसले शान्ति भङ्ग गर्दै भन्यो, ए जुपिटर, के तिमी हामीसित ठट्टा गर्छौ? तुरन्त त्यो खेल सुरु गर, नत्र असल हुने छैन। यति पर्याप्त थियो, बाजा बज्न थाल्यो। चारजना पात्र टेबल मुन्तिरबाट निस्केर भरेङ चढेर मञ्चमा पुगेर दर्शकहरूलाई सलाम गर्न थाले। थप्पडी बज्न थाले, पात्रहरूले आफ्नो काम शुरू गरिदिए। वर्षक बहुधा अभिनेताहरूका भाषणभन्दा बढ्दा उनका आभूषणहरूसित मनोरञ्जन गर्थे। ती चारैजना अभिनेताहरूले सेतो तथा पहेँलो रङको पोसाक लगाएका थिए। एउटाको हातमा तरबार, दोस्रोको हातमा सुनका दुईवटा साँचो, तेस्रोको हातमा तराजु र चौथोको हातमा बञ्चरो थियो। उनीहरूका पोसाकमा कारचोपी भरिएको थियो। म कुलीनता हुँ, म धर्म हुँ, म वाणिज्य हुँ र म परिश्रम हुँ भनी लेखिएका थिए। उनका वस्त्रबाट उनको लिङ्गभेद स्पष्ट हुन जान्थ्यो। तर त्यस भिडमा पियरे गिङ्ग्रोएरे जस्तो एकाग्र चित्त भएर त्यसलाई हेर्ने दोस्रो कोही थिएन। जुन कवि आफ्नो नाउँ बताउनको प्रसन्नतालाई दुई मिनट अगाडि छिपाउन सक्दैनथ्यो, त्यो आफ्नो घाँटी तानेर ध्यानपूर्वक किन नसुनोस्? त्यो आफ्नो खम्बाको बगलमा आइपुगेको थियो। प्रारम्भ हुँदाखेरिको कर्तल ध्वनि अझै पनि उसको कानमा गुन्जिरहेको थियो। त्यो त्यस आनन्दमा निमग्न भइरहेको थियो जस्तो हरेक लेखक आफ्नो कृतिलाई रङ्गभूमिमा देखेर तल्लीन हुन जान्छ। धन्य हो पियरे गिङ्ग्रोएरे। दुःखका साथ भन्नुपर्छ कि कविको त्यो नैसर्गिक आनन्द क्षणिक थियो। आफ्नो विजयको आनन्दको प्यालालाई गिङ्ग्रोएले आफ्नो ओठकै पुराएको थियो, त्यसमा एउटा तितो थोपा चुहिन गयो। एउटा झुत्री माग्नेले भिडमा केही भिख पाउन नसकेकोले त्यसले सबैका आँखालाई आकर्षित गर्न सक्ने स्थानमा बस्ने विचार गर्यो। त्यसैले नाटकको प्रारम्भमै त्यो रङ्गमञ्चको नजिकै आएर बस्यो। आफ्नो झुत्रे लुगा पाखुराको घाउ देखाउँदै सबैको ध्यान आकर्षित गर्दै त्यसले भिक्षा याचना गर्न थाल्यो। त्यसले एक शब्द पनि बोलेन। यस घटनाले सबैको ध्यानलाई खिचिहाल्यो। रबिन, पोसेनिन आदि विद्यार्थीहरूले थप्पडी मारी मारी प्रसन्नतापूर्वक यसको स्वागत गरे। गिङ्ग्रोएरे क्षुब्ध हुन थाल्यो। आफूलाई सम्हाल्दै उसले रङ्गभूमिका एक्टरहरूलाई चिच्याएर भन्यो, तिमीहरू आफ्नो काम गर, जसले हल्ला गर्नेहरूतिर घृणाको दृष्टिले समेत हेर्ने उचित सम्झेन। त्यसै समयमा कसैले उसको कठालो समातेर तान्यो। गिङ्ग्रोएरे बडो मुस्किलसित नरिसाएर फर्क्यो र मुस्कुराउन सक्यो। त्यसलाई फर्कन कर लाग्यो किनभने त्यो गिस्केतीको सुन्दर हात थियो। त्यसले उसलाई रेलिङबाट आफूतिर तानेकी थिए। महाशय, के तिनीहरू अगाडि भन्दै जानेछन्? चोट खाएको कविले भन्यो, निश्चय। के तपाईँ बुझाउने कृपा गर्नुहुन्छ? जो तिनीहरूले भन्दै गइरहेछन्, कविले बिचैमा सोध्यो। होइन, जुन तिनीहरूले भनिसकेका छन्। कवि अचानक चकित हुन गयो। यस मूर्ख टिटीलाई प्लेगले सकोस्, त्यसले उसित राँकिएर सुस्तरी भन्यो। त्यस समयपछि त्यसका आँखाको सामान्य गिस्केतीको केही पनि मूल्य रहन गएन। बिचरा गिङ्ग्रोएलाई एउटा चोपदारको मुखबाट निस्केको हिज एमिनेन्स कार्डिनल बोर्बान शब्द त्यस नाटकको आनन्ददायक क्षणमा जत्तिको कटु लाग्यो, त्यत्तिको सायद तोपको घोर गर्जना समेत उसको कर्ण कुहरमा कहिले कठोर लागेको थिएन होला। यसको मतलब त्यो कार्डिनलसित डराउँथ्यो अथवा त्यसको अवहेलना गर्दथ्यो भन्ने कुरा होइन। त्यो त्यत्तिको कमजोर पनि थिएन, त्यसमा त्यत्तिको अहम्मन्यता पनि थिएन। त्यो त्यस दृढ तथा उच्च शान्त एवं सौजन्यपूर्ण जीवनहरूमध्येको मान्छे हो जो सदा मध्यमार्ग अनुसरण गर्दछ र साधारण समाज एवं उदार दर्शन नै जसको निजी सम्पत्ति रहन्छ। Na 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 त्यसको भाइ ठिक निस्क्यो। कार्डिनलको आगमनले सबै दर्शकहरूको ध्यान बाँडिन गयो। सबैजना मञ्चतिर हेर्न थाले। कसैले पनि नाटक हेर्ने कष्ट गरेन। कार्डिनल कार्डिनलको आवाज सबैका मुखबाट निस्किरहेको थियो। अभागी नाटकमा दोस्रो पटक बिग्न पर्यो। सबैले कार्डिनललाई राम्ररी हेर्नलाई आफ्ना घाँटी तानेर अगाडि बढाए। कार्डिनल बोर्बान हेर्न लायकको व्यक्ति थियो। लुईदेखि लिएर ठूला ठूला व्यक्तिहरूसित उसको सम्बन्ध थियो। त्यसको चरित्रचित्रको सुन्दर गाढा रंग, दरबारियाहरूको भाव तथा शक्तिशालीहरूको भक्ति नै थियो। ठूला ठूला खानदानसित सम्बन्ध हुनाको कारणले गर्दा त्यो कठिनाईहरूमा पनि परिसकेको थियो। अस्तु त्यो बडो भलाद्मी थियो। कार्डिनल हुँदाहुँदै पनि त्यो आनन्दमय जीवन व्यतीत गर्दथ्यो र प्रसन्नतापूर्वक राजाको मदिराले आफूलाई प्रसन्न राख्थ्यो। त्यो बुढी माग्नेहरूको अपेक्षा सुन्दरी कुमारी माग्नेहरूलाई दान दिन बढ्ता रुचाउँथ्यो। त्यसैले त्यो प्यारिसका निवासीहरूको प्रिय थियो। त्यो सर्वदा नवयुवक प्रसन्न बदन एवं कुलीन श्रीमानहरूले घेरिएर बस्दथ्यो। त्यसले आउने बित्तिकै मुसुमुसु हाँस्दै टाउको निहुराएर सबैलाई अभिवादन गर्यो र बिस्तारै आफ्नो रातो मखमलले सुसज्जित कुर्सीतिर बढ्यो। उसका बिसप दरबारियाहरू पनि त्यही मञ्चमा यत्रतत्र बसे। सबै जनता उसको नाम लिएर त्यसलाई चिन्ने प्रयत्न गर्न थाले। दर्शकहरूले आपसमा खुब चर्चा गरे। त्यस चर्चाको स्वरूप पनि त्यस दिनको स्वतन्त्रताको योग्य नै थियो। जेहनले कार्डिनललाई आफ्नो शिकार बनायो। मञ्चमा अभिवादनको अदला बदली भइरहेको बखतमा गिलोमे रिमको पछाडिबाट एउटा व्यक्तिले आफ्नो टाउको उँचो तुलाएर प्रवेश गर्यो। त्यसलाई देख्ने बित्तिकै फ्याउरोको पछि दगुर्ने कुकुरको याद आउँथ्यो। त्यसको फिल्ट ह्याट र छालाको ज्याकेट उसको मखमल तथा रेशमी लुगाको बीचमा बहुत कुच्छित देखिन्थ्यो। द्वारपालले त्यसलाई मामुली सयस भण्ठानेर रोक्यो। मेरा मित्र, यता जाने बाटो छैन। आगन्तुकले आफ्नो कुमले अलिकति धक्क्याएर द्वारपाललाई घसेटिदियो। तिम्रो के मतलब हो? तिम्रो आँखा छैन? देख्दैनौ, म पनि दूतमण्डलकै एउटा मान्छे हुँ। उसको विचित्र आवाजले गर्दा सारा हल्का मान्छेले ऊ आएको थाहा पाए। तपाईँको नाम? द्वारपालले सोध्यो। जेको कोपेनलो। तपाईँको व्यवसाय? घेट नगरको मोजा व्यापारी। द्वारपाल पछि हट्यो। उसले म्युनिसिपालिटीका सदस्यहरूको नामको घोषणा कुनै प्रकारले गरिदिएको थियो, तर अब मोजा व्यापारीको नामको पनि घोषणा गर्नुपर्ने भयो। साँच्ची यो कठिन थियो। कार्डिनललाई काँडा विजय जस्तो अनुभव हुन थाल्यो। तर रिमले निहुरेर हाँस्दै द्वारपालसित भन्यो, मास्टर जेकु, कोपेनोले घेट नगरका एल्डरम्यानको क्लर्कको आगमनको सूचना देऊ। कार्डिनलले पनि यिनै शब्दहरूलाई दोहोऱ्याउनलाई द्वारपाललाई आज्ञा दिए। कार्डिनलको गल्ती थियो, कोपेनोले त्यसलाई सुनिहाल्यो। रङ्गभूमिका एक्टरहरू आफ्नो काममा लाग्न थाले। उसको नाटक ध्यानपूर्वक हेरिने सुनिने भयो भन्ने कुराले गिङ्ग्रेरीको आशा पुनर्जागृत भयो, तर त्यो मृगमरीचिका थियो। त्यसै समयमा रङ्गमञ्चमा फ्रान्सका बादशाहका दरबारियाहरू बिस्तारै टप्कन थाले। द्वारपालले काम पायो। त्यसको सूचनाबाट कोही सरकारी वकिल, शहरको कोतवाल, कोही जंगलको रक्षक, कोही राजभवनको प्रबन्धक, कोही अन्धाहरूको अनाथालयको म्यानेजर भन्ने थाहा भयो। त्यो त्यसलाई असह्य थियो। गिङ्ग्रेरीको क्रोधको सीमा थिएन। दर्शकहरूको ध्यान नाटकतिर आकर्षित भइरहेको छ भन्ने त्यसले देख्यो। उसको नाटकको पूर्ण सफलता दर्शकहरूले हेर्नुमा थियो। त्यसको नाटक बडो आकर्षक ठाउँमा पुग्न गएको थियो। तर यी सबै कुरा व्यर्थ थिए। नयाँ आगन्तुकहरूले दर्शकहरूको ध्यान आफूतिर तानिलिए। दर्शकहरूको मन नाटकमा लाग्न लागेको थिएन। गिङ्ग्रेको भनाई कहिले कहिले रङ्गभूमितिर गिस्केती। लियोनार्डी र त्यो मोटो व्यक्ति बाहेक अरू कसैले त्यो नाटक हेर्ने कृपा गरेनन्। गिङ्ग्रेलाई दर्शकहरूको पिठ्यौं सिवाय अरू केही देखा पर्दैन थियो। आफ्नो नाटकको यस्तो अपमान देखेर कविको छातीमा छुरी रोपिन गयो। एकैछिन अगाडि दर्शक उसको नाटक हेर्नलाई विप्लव मार्गमा हामफाल्दै पुगेका थिए। अब उनीहरूको नजरको सामुन्ने नै नाटक भइरहेको बेलामा त्यसलाई कसैले आँखा उठाएर हेर्दै हेरेनन्। आहा, कस्तो जनताको कृपाको ज्वारभाटा! फेरि शान्त भयो। नाटकको खेल चल्न थाल्यो। त्यसै समयमा मास्टर कोपेनोले आफ्नो ठाउँबाट उठेर एउटा अप्रीतिजनक व्याख्यान दिन सुरु गर्न लागेको गिङ्ग्रेले देख्यो।
कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन भिक्टर ह्युगोको उपन्यास नाट्रिडियमको कुम्बेको पहिलो श्रृंखला वाचन हो। यसको बाँकी अंश लिएर केही बेरमा फेरि आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेक उज्यालो अनलाइन .com बाट पनि तपाईँ अहिले प्रत्यक्ष सुनिरहनु भएको छ र फुर्सदका बेला यसलाई डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। श्रुति सम्वेकमा हामी आज फ्रान्सेली उपन्यास नाटिड्यामको कुम्भेको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। निमेषभरिमा नै कोपेनोलेको विचार कार्यरूपमा परिणत गर्ने प्रबन्ध हुन गयो। नागरिक विद्यार्थी तथा क्लर्कहरूले सहोत्साह सहायता दिए। सिंहमर्मरको टेबलमाथिको झ्यालको एउटा ऐना फुटेको थियो। त्यसको खाली ठाउँ वृत्ताकारको थियो। प्रतिद्वन्दीहरूले त्यसैबाट टाउको छिराएर मुख विकृत पार्ने क्रिया गरून् भन्ने तय भयो। झ्यालको नजिकै दर्शकहरूलाई खडा हुने ठाउँ पनि थियो। मुख विकृत पार्ने क्रिया सुरु भयो। पहिलो देखा परेको चेहराले आफ्नो आँखालाई भित्रको रातो हिस्सा समेत बाहिर निस्कने गरी पल्टाइदिएको थियो। त्यसको चेहरामा बुढियाईको चाउरी स्पष्ट थियो। हलमा हाँसोको अजस्त्र धारा बग्न थाल्यो। निस्सन्देह होमरले यी सब विदूषकहरूलाई देउता भन्ने ठाने थियो। एउटा पछि अर्को आउन थाल्यो। हाँसोको बेग बढ्दै गयो। त्यस दृश्यमा मान्छेलाई विभोर तुलाइदिने निश्चय पनि केही मस्तानापन थियो। त्यो आकर्षणको बयान कठिन छ। वर्तमान कालका पाठकहरूलाई बुझाउन त झन् कठिन छ। यदि पाठक चाहन्छन् भने ज्यामिति विद्याको हरेक आकारको कल्पनाका साथै ती भावभङ्गीहरूलाई ध्यानमा ल्याएर जनावरको मुखतिर दृष्टिपात गरेपछि उनीहरूलाई पत्ता चल्नेछ कि ती सजीव चेहराहरू कस्ता घृणाव्यञ्जक हास्यका प्रेरक हुँदा होलान्। हाँस्यको त्यस बाढीमा प्रतिष्ठितहरू तथा सर्वसाधारणको सारा व्यक्तित्व लीन हुन गयो। सबै एक भइसकेका थिए। सारा अन्तर हावा खान गइसकेका थिए। यस्तो उत्सवको यो स्वाभाविक फल हो। आहा, त्यो अनुहारतिर हेर, यो भएन अर्को चाहियो अर्को। त्यो हेर, बैलको मुख बस सिंहको कमी छ। मिस, ऊ हेर तिम्रो ऊ। उसका गधाका जस्ता कान झ्यालमा अटाउँदै अटाउँदैनन्। र हाँसो जेहन आफ्नै ठाउँमा वाल्ला परेर बसेको थियो, त्यो नै रुकी रुकिकन चिच्याउँदथ्यो। गिङ्रुएरी बिस्तारै बिस्तारै शान्त हुन गयो। कहिलेकाहीँ त्यो आफ्ना अभिनेताहरूलाई प्रोत्साहित गर्दथ्यो। त्यो रङ्गभूमिको अगाडि घुसिरहेको थियो। एकाएक उसको मस्तिष्कमा म पनि झ्यालमा गएर मान्छेहरूलाई मुख बनाएर गिज्याउँ र आफ्नो छातीको जलन शान्त पारौँ भन्ने विचार दगाउन थाल्यो। तर तुरुन्तै होइन, त्यो त बदलाइदिनु हुन जानेछ, जुन कुरा सर्वथा मेरो अयोग्य छ भन्ने उसले सोच्यो। मैले आखिरीसम्म पनि आफ्ना विघ्नहरूसित लड्नुपर्छ। जनतामा नाटकको प्रभाव कम छैन, म उनीहरूलाई जिती छोड्छु। हेरौँ मुख बिगार्ने को जित हुँदो रहेछ कि मेरो नाटकको। आफ्नो नाटकको त्यो एक्लो दर्शक बचेको थियो। त्यो पहिलेभन्दा खराब थियो। त्यस समयमा उसलाई मान्छेको पिठ्यौँ सिवाय अरू केही देखिँदैन थियो। म गल्ती गरिरहेछु। त्यहाँ त्यो मोटो मान्छे अझै रङ्गभूमितिर मुख फर्काएर खडा थियो। गिस्केतिर उसकी सखी बेपत्ता भइसकेकी थिए। यस मोटो मान्छेको भक्तिले गिङ्रुएको हृदय पग्लन गयो। गिङ्रुएले उसको हात समातेर हल्लायो, किनभने त्यो उँग्दै रेलिङमा झुकिसकेको थियो र भन्यो, महाशय, म तपाईँलाई धन्यवाद दिन्छु। के को निमित्त महाशय? आङ तान्दै त्यस मान्छेले सोध्यो। तपाईँलाई हल्लाले बडो तकलिफ पुर्याइरहेछ भन्ने देख्दछु, किनभने तपाईँ त्यसलाई सुन्दै सुन्नुहुन्न। धैर्य राख्नुहोस्, तपाईँको नाम सदाको निमित्त अमर हुनेछ। तपाईँको शुभनाम के हो? गिङ्रुएले सोध्यो। रेनाल्ड चेता, जिल्ला मजिस्ट्रेट। महाशय, एक्लो तपाईँ मात्र यहाँ सरिदयताका अवतार हुनुहुन्छ। महाशय, तपाईँ बडो सज्जन देखा पर्नुहुन्छ। तपाईँलाई नाटक मन पर्यो? गिङ्रुएले उत्सुकतासित सोध्यो। अँ, ज्यादै मन पर्यो, अर्धनिद्रित त्यस मजिस्ट्रेटले भन्यो। गिङ्रुएरलाई चुप लाग्न बाध्य हुनु पर्यो, किनभने करतल ध्वनिले आकाशलाई उचाल्न खोज्थ्यो। अव्यवस्थाको शासक लर्ड अफ मिसरुलको चुनाव भइसकेको थियो। चारैतिरबाट मान्छे चिच्याउन थाले। स्याबास स्याबास। त्यस फुटेको झ्यालबाट एउटा अद्वितीय चेहराले दारा किटिरहेको देखियो। अहिलेसम्म जति चेहरा त्यस फुटेको झ्यालबाट देखेका थिए, ती सब यसको अगाडि केही थिएनन्। मुख विकृत पार्नको यो पराकाष्ठा थियो। मास्टर कुपेनोले थप्पडी मार्न थाल्यो र क्लोपिट्रोनले हार स्वीकार गर्यो। विजयीको चेहराको भावमा ईर्ष्या, आश्चर्य तथा उदासीनताको अपूर्व मिश्रण थियो। चुनावको पक्षमा सबैको एकमत थियो। मान्छेले उसलाई बोकेर ल्याए, त्यो त्यसले विकृत पारेको अनुहार होइन, बरु त्यो त्यसको प्राकृत रूप हो भन्ने थाहा पाएपछि मान्छेहरूको आश्चर्य तथा प्रशंसाको सीमा रहेन।
त्यस मान्छेको सारा शरीर अद्भुत थियो। त्यसको लाम्चो खप्परमा रातो रौँ फैलिएको थियो। दुवै काँधको बीच पिठ्यौमा एउटा ठूलो जुरो थियो। त्यो परमात्माको उचा नासो जस्तो थियो। उसको खुट्टाको बान्की एउटा हातमा दुईवटा हँसिया लिए जस्तो थियो। त्यसमाथि त्यो लङ्गडो पनि थियो। पैदल हिँड्दा हिँड्दा पैताला खपडा जस्तो चेपिटिसकेका थिए। हात लामा लामा थिए। यस कुरूपताको साथै उसको शरीरमा शक्ति, चञ्चलता तथा साहसको आभास पाइन्थ्यो। त्यसलाई देख्दा एक तमासको लाग्दथ्यो। त्यस दिनको पोप त्यही थियो जसलाई मूर्खहरूले आफूमाथि शासन गराउनलाई छानेका थिए। त्यसलाई देख्दा कुनै राक्षसको शरीरलाई टोक्रा टोक्रा पारेर फेरि जोडिएको पो हो कि भन्ने भान हुन्थ्यो। त्यसलाई हलको ढोकामा ल्याइपुर्याउँदा भिडका मान्छे चिच्याउन थाले। यो त घण्टा बजाउने काशीमोडो हो, काशीमोडो, नाट्रिड्यामको जुरे, काना काशीमोडो, त्यही डेढखुट्टे काशीमोडो। त्यस गरिबका कैयौं अनौठा नाम थिए। गर्भवती स्वास्नी मान्छे सावधान भइहालुन्। विद्यार्थीहरूले चिच्याउन थाले। साँच्चैकै त्यो भयङ्कर देखेको थियो। फेरि तिनीहरू पनि जसलाई हुनाको आशा छ जेहनले जोड दियो। साँच्चैकै स्वास्नी मान्छेहरूले आफ्नो मुख छोपे। ओहो कुरूप बाँदर, त्यस भिडबाट एउटी स्त्रीले भनी। त्यो कुरूप भए जत्तिकै दुष्ट पनि छ, दोस्रीले त्यसको अर्थ लगाई। यो त शैतानकै रूप हो, तेस्रीले भनी। नाट्रिड्यामको नजिकै बस्नेहरूको दुर्भाग्य हो, मैले यो रातमा चिच्याएको सुनेको छु। त्यो सदा हाम्रै छतमा बस्छ, एउटी स्त्रीले तर्सिँदै भनी। चिम्नीबाट त्यो आफ्नो जादुको असर फैलाउँछ। मेरो विश्वास छ कि त्यो बोक्सीहरूको सभाको मेम्बर हो, त्यो बडो दुष्ट छ। ठिक यसको विरुद्ध पुरुषहरू प्रसन्नचित्त देखिन्थे र थप्पडी मारिरहेका थिए। काशीमोडो ढोकामा उदास तथा गम्भीर चेहराले खडा भएर बसेको थियो। एउटा विद्यार्थीले उसको अगाडि गएर हाँसिदियो। काशीमोडोले उसको कम्मरमा हातले समातेर एकै झट्कामा 10 कदम टाढा फ्याँकिदियो। मास्टर कोपेनोले आश्चर्यसित उसको नजिक गयो। मित्र, ईश्वर जान्दछन् मैले तिमी जस्तो सुन्दर जीव यस जीवनमा देखेको छैन। तिमी रोम तथा प्यारिस दुवै ठाउँको पोप हुन लायकका छौ। यति भनेर उसले काशीमोडोको काँधमा आफ्नो हात राखिदियो। काशीमोडो केही बोलेन। तिमी बहिरा त छैनौ? उसले अचम्म हुँदै सोध्यो। साँच्चैकै त्यो बहिरो थियो। काशीमोडो रिसले काम्न थाल्यो। उसले दारा केटेर कोपेनोलोतिर हेऱ्यो। त्यो केही पछाडि हट्यो। एउटी स्वास्नी मान्छेले कोपेनोलोलाई काशीमोडो बहिरो छ भन्ने बताई। बहिरो? हाँसेर त्यसले भन्यो, त्यसो भए त्यो पुरा पोप हो। जिहन आफू बसेको ठाउँबाट यो त काशीमोडो हो भन्दै उत्रियो। मेरो दाजुको घण्टा बजाउने, गुड बाई काशीमोडो, यो कत्तिको शैतान छ। रविन कष्टले कहर्दै उसका कैयौं दोष गनाउन थाल्यो। उसलाई मन लागेको बखतमा त्यो बोल्दछ पनि, घण्टा बजाउँदै त्यो बहिरो हुन गएको हो, त्यो लाटो छैन। एउटी वृद्धाले भने, बस यसैको कमी छ, जेहनले निरूपण गर्यो। यसको एउटा आँखा बडो तिखो छ, रविनले भन्यो। कहिल्यै होइन, कानो मान्छे अन्धो भएपछि परिपूर्ण हुन्छ, किनभने त्यो आफ्नो कमीलाई थाहा पाउँछ, जेहनले जज झैँ भएर फैसला सुनाइदियो। धेरै मान्छेले दगुरेर गएर पोपको पोसाक लिएर आए। काशीमोडोले त्यो लगाउनमा विवाद गरेन। त्यो केही दर्पको अनुभव गरिरहेको थियो। त्यसलाई एउटा खुला खटमा बसालेर मूर्ख समाजका गण्डेमान्य सज्जनहरूले आफ्नो काँधमा उठाए। काशीमोडोको चेहरामा एउटा तीक्ष्ण प्रसन्नताको छाया थियो। गिङ्ग्रोयरी निराश भएको थिएन। त्यो अहिलेसम्म अभिनेताहरूलाई प्रोत्साहित गर्दै थियो, त्यसैले नाटक अलिअलि चलिरहेको थियो। काशीमोडो, कोपेनोले तथा हल्ला मचाउनेहरूलाई हल छोड्न लागेको देखेर गिङ्ग्रोयरीको हृदयमा आशाको किरण झल्कन थाल्यो। उसले सोच्यो, बल्ल हल्ला मचाउनेहरू अनमरिए, दुर्भाग्यवश सारा हल्ला मचाउनेहरूको अर्थ हुन्छ सारा दर्शक मण्डली। निमेषभरिमा त्यो हल खाली हुन गयो। अझ अलिकति दर्शक यताउति बचेका थिए। जुलुससित बाहिर निस्कन नसक्ने स्वास्नी मान्छे, वृद्ध तथा बालक अझ त्यहीँ खडा थिए। झ्यालमा केही विद्यार्थी अझै बसेका थिए। उनीहरू आँगनतिर हेरिरहेका थिए। गिङ्ग्रोयरीले विचार गर्यो, मेरो नाटकको अन्त हेर्नको निमित्त अझै पर्याप्त दर्शक छन्। फेरि खुसीको कुरा यो छ कि ती सबै शिक्षित तथा समझदार जीव छन्। नाटकका गाउने बजाउनेहरू पनि अव्यवस्थाका शासकको जुलुसका साथै गइसके भन्ने गिङ्ग्रोयरीलाई थाहा भयो। तर उसले धैर्य गरेर अभिनेताहरूसित भन्यो, मित्र हो, अझै समय छ। गिङ्ग्रोयरीले सोध्यो, भइगयो? उपस्थित भएकाहरू त ध्यानसित सुनिरहेछन्। झ्यालबाट एउटाले चिच्चाएर फेरि भन्यो, मित्र हो, इजमरेल्डा इजमरेल्डा आँगनमा छ। यस कुराले जादु जस्तो असर गर्यो। हल्का प्रत्येक मान्छे इजमरेल्डा इजमरेल्डा भन्न थाले। त्यसलाई हेर्नको निमित्त मान्छे झ्यालमा निरुन लागेका थिए। त्यसै समयमा बाहिरबाट ताली बजाएको आवाज आयो। इजमेरेल्डाको के मतलब हो? निराश गिङ्ग्रोयरी रिसले चिच्याउन थाल्यो। ओहो, अब झ्यालको भाग्योदय भयो। उसले देख्यो कि रङ्गभूमिमा नाटक बन्द भइसकेको छ। जुपिटरको प्रवेशको समय थियो, तर त्यो रङ्गभूमिको तल चुपचापसित खडा थियो। माखेल गिल्बोर्ने, के गरिरहेछौ? रिसाएर गिङ्ग्रोयरीले भन्यो, म आज्ञा दिन्छु, तिमी माथि जाऊ। अफसोस, जुपिटरले उत्तर दियो, एउटा विद्यार्थीले भरेङ नै लिएर भाग्यो। अब त रङ्गभूमिसँग पुग्नै कठिन छ, गिङ्ग्रेले देख्यो। त्यसले भर्याङ किन उठायो? जुपिटरले बिस्तारै जवाब दियो, इज्मेरेल्डालाई हेर्नको लागि। त्यसले यो भर्याङ यहाँ व्यर्थै पडिरहेको छ भन्दै लिएर सुइकिच्चा ठोकिहाल्यो। यो अन्तिम चोट थियो। गिङ्ग्रेले त्यसलाई विवश भएर सहनै पर्यो। यदि मलाई केही हात लाग्यो भने तिमीहरू पनि पाउनेछौ, अभिनेताहरूसित उसले टिटलाग्दो आवाजमा भन्यो। सबैभन्दा पछाडि आफ्नो टाउको लुत्रुक्क पारेर हारेकै भए तापनि ज्यान भिजाएर लडेको सिपाही चाहिँ हलबाट बाहिर निस्क्यो। त्यो सोच्न थाल्यो, प्यारिसका मान्छे कस्ता गधा रहेछन्। उनीहरू आए नाटक हेर्नलाई, तर कसैले त्यसतिर ध्यान दिएन। उनको ध्यान व्यर्थका चिजहरू हेर्नमा लागेको थियो। कहिले क्लोट्रिन प्याट्रोलेफो, कहिले कार्डिनल, कहिले कोपेनोलो र कहिले काशीमोडोतिर, तर कुमारी मेरीतिर कसैले आँखासम्म पनि उठाएनन्। म दर्शकहरूको मुख हेर्नलाई आएको थिएँ, तर के देखेँ? उनीहरूको पिठ्यौँ साँचो हो। होमर ग्रिसका गाउँहरूमा भिख माग्थ्यो। इज्मेरल्डाको के मतलब हो? यो कुन भाषाको शब्द हो? गिङ्ग्रुएरे ग्रेभी स्क्वायरमा पुगेको बखतमा जाडोले काटिएको थियो। भिडबाट बस्नको निमित्त त्यो पानीघट्टको पुलको बाटो गरी आएको थियो। ती पानीघट्टको फोराबाट निस्केको पानीका कणले उसको कोट भिजेको थियो। यसको अतिरिक्त नाटकको असफलताले गर्दा जाडोको कठोरता उसलाई अत्याधिक मालूम हुन्थ्यो। त्यो स्क्वायरको बीचको प्रज्वलित आगोतिर तेजीका साथ बढ्न थाल्यो, किन्तु त्यस अग्निराशिको चारैतिर एउटा दुर्भेद्य नरदुर्ग बनेको थियो। निज प्यारिसका बासिन्दा, उसले मनमा नै भयो, मेरो बाटो छेकिरहेका छन्। मलाई न्यानोको कतिको आवश्यकता छ? घट्टहरूले मलाई भिजाइएका छन्। प्यारिसका बिसप तथा घट्टहरूलाई शैतानले घिच्चाओस्। के बिसप मिलेर बन्न चाहन्छ? म त्यसलाई श्राप दिन्छु। हेरौँ सायद कसरी मलाई ठाउँ दिने हो कि। मान्छेहरू आगो ताप्दै आनन्दित भइरहेका थिए। ध्यानपूर्वक हेर्नाले उसलाई मालूम हुन गयो कि मान्छे आगोभन्दा धेरै टाढा घेरा बनाएर बसेका छन् र उनीहरू केवल अग्निकै निमित्त मात्र बसेका छैनन्। जनु समुदाय तथा अग्निको बीचको मैदानमा एउटी युवती नाचिरहेकी थिए। यस दृश्यले कविलाई यस प्रकार आकर्षित तुलायो र बिस्तारै त्यसले विचार गर्न सकेन कि जुन युवतीलाई त्यसले हेरिरहेको थियो त्यो कुन परी अथवा स्वर्गीय बाला हो। त्यो अग्ली थिए, तर त्यसले आफ्नो पातला शरीरलाई अग्लो भान हुने प्रकारसित सिधा तुलाएकी थिए। त्यसको रङ सुनको प्रकाश झैं सुन्दर थियो। त्यसका साना पाउ, त्यसको सुन्दर जुत्ताले झन् सुन्दर देखिन्थे। त्यो नाच्दथी, फनफनी घुम्दथी, आफ्नो शरीरलाई भावभङ्गीका साथ खुम्च्याउँदथी र जतातिर उसको प्रकाशमान मुखमण्डल मोडिन्थ्यो त्यता उसको गाजले आँखाबाट एउटा विद्युत द्युति चम्किन थाल्दथ्यो। सबैका आँखा त्यसैमाथि थिए, सबैका मुख विकसित थिए। त्यो एउटा खैजडी बजाएर नाचिरहेकी थिए। उसका छरितो गोल हातहरू माउरी झैँ फनफनी घुमिरहेका थिए। उसको सुनौला रङको ब्लाउज उसको शरीरमा टाँसिएको थियो र त्यस घाँगर रङ्गबिरङ्गको थियो। उसको खुला स्कन्द प्रदेश, कालो कपाल र प्रकाशमय आँखा देख्दा त्यो साँच्चैकै यस लोककी बासिनी होइन भन्ने भान हुन्थ्यो। निङ्ग्रेले सोच्यो, साँच्चै यो कुन स्वर्गकी देवी हो। त्यसै समयमा उसको कपाल फुस्कन गयो र त्यसबाट एउटा पित्तलको टुक्रा खस्न गयो। आहा, उसले भन्यो, यो त जिप्सी कन्या हो। उसको भ्रम विदा भयो। त्यो फेरि नाच्न थाली। उसको मुखमण्डलमा अग्निवत प्रकाश खेल्न लागेको थियो। गिङ्ग्रेलेलाई त्यो अत्यन्त राम्री लागिरहेकी थिए र उसको नाचले उसलाई झन् आफूतिर तानिरहेको थियो। त्यस जनसमुदायमा एउटा अर्को पुरुष थियो जसको आँखा अरूको भन्दा ध्यानपूर्वक त्यस नाच्नेतिर लुप्त भइरहेको थियो। त्यो स्वभावत कर्कश, शान्त एवं उदास देखिन्थ्यो। त्यो 35 वर्षभन्दा बढ्दाको मालूम हुँदैन थियो, तापनि उसको तालु खलबाट भइसकेको थियो र त्यसको कञ्चटका रौँ अलिकति सेता भइसकेका थिए। उसको नाच खत्म हुने बित्तिकै मान्छेहरू ताली बजाउन थाले। त्यो उत्सुक नेत्रले चारैतिर हेरिरहेकी थिए। दजाली जिप्सी कन्याले बोलाई, अब त्यसलाई विश्रामको आवश्यकता थियो। त्यसले ढाक्ने बित्तिकै एउटी सेती बाख्री अगाडि आएकी गिङ्ग्रुएरीले देख्यो। त्यसका सिंह तथा खुर मोडिएका थिए, अझसम्म त्यसले उसलाई देखेको थिएन। नर्तकीले भने, अब तेरो पालो दजाली। नर्तकीले बसेर त्यस बाख्रीको सामुन्ने आफ्नो खैजडी राखिदिए र उसित सोधी, दजाली, यस वर्षको यो कुन महिना हो? बाख्रीले आफ्नो खुर उठाएर खैजडीमा एकपल्ट हिर्काई। साँच्चैकै सालको पहिलो महिना थियो। चारैतिरबाट थप्पडी बज्न थाल्यो। दजाली, महिनाको यो कुन दिन हो? बाख्रीले आफ्नो खुर उठाएर खैजडीमा 6 हिर्काइदिए। दजाली, यस वखत कति बजेको छ? दजालीले 7 हिर्काई र त्यसै समयमा नजिकैको स्तम्भ भवनको घडीमा टन टन 7 बज्यो। जनता अचम्म डुबे। यो यसमा अवश्य जादू छ। भिडबाट एउटाले ठूलो स्वरले करायो। यो आवाज चाहिँ खलबाट मान्छेको थियो, जो अझैसम्म पनि त्यस नाच्ने स्वास्नी मान्छेलाई तीक्ष्ण दृष्टिले हेरिरहेको थियो। त्यो काम्न थाली र त्यस मान्छेतिर हेर्न थाली, तर त्यसै समयमा थप्पडी बज्न थाल्यो। त्यसपछि त्यसले बाख्रीलाई नगर कोतवाल हिँडेको तथा सरकारी वकिलले बहस गर्दाखेरिका भावभङ्गीहरूको नकल गर्न लगाई। जनता पेट मिचीमिची हाँस्न लागेका थिए। असभ्यता, अधर्म, त्यस खलबाट पुरुषको आवाज समस्त शक्तिलाई अतिक्रमण गरेर निस्किरहेको थियो। जिप्सी बालिका त्यसतिर मोडिएर हेर्न थाली। हेर्ने बित्तिकै त्यसले भनी, आहा, यो त त्यही कुरूप मनुष्य हो। उसको चेहरा विकृत हुन गयो। त्यो हटेर आफ्नो खैजडीमा भिक जम्मा पार्न थाली। चाँदी र तामाका सिक्काको वर्षा चाहिँ हुन थाल्यो। एकाएक त्यो गिङ्ग्री एरियाको नजिकै उपस्थित भई त्यसले आफ्नो हात आफ्नो गोजीमा यस हिसाबसित भित्र पसाल्यो कि त्यो केही पाउने आशाले उसको अगाडि खडा भई। दुर्दैव, उसले आफ्नो मुख अँध्यारो पारेर भन्यो, किनभने उसको खल्तीमा केही पनि थिएन। त्यो सुन्दरी बालिका आफ्नो खैँचडी पसारेर त्यसतिर हेरिरहेकी थिए। गिङ्ग्री एरियाको हृदय टुक्रा टुक्रा हुन थाल्यो। कविको भाग्यले त्यहाँ बेग्लै रङ फक्रन गयो। त यहाँबाट हट्दैनस्? स्क्वायरको एउटा अँध्यारो कुनाबाट एउटा कर्कस आवाज निस्क्यो। युवती डरले फर्की। दो आवाज त्यस खलबाट पुरुषको थिएन, त्यो स्त्रीकी स्वर थियो, जो धार्मिक ईर्ष्याले आगो भइरहेकी थिए। जुन स्वर सुनेर युवती तर्सन गई, त्यो देखेर लडाकाहरू प्रसन्नतापूर्वक उफ्रन थाले। यो त त्यही एकान्तवासिनी विरागिनी हो। ती लडकाहरूले हाँसेर भने, त्यो त्यसलाई हप्काइरहेछ, टेबलबाट यसलाई केही खानेकुरा ल्याइदेऊ भनी सबै स्तम्भ भवनतिर दगुर्न थाले। त्यसै समयमा गिङ्ग्रेरे त्यहाँबाट घस्किहाल्यो। लडाकाहरूको हल्लाले आफूले पनि केही खाएको छैन भन्ने त्यसलाई सम्झना भयो। त्यसैले त्यो भोजको टेबलतिर मोडियो। तर केटाकेटीका पखेटा त्यसको भन्दा छिटो थियो। ती सबैले टेबुललाई पहिले नै सफा पारिसकेका थिए। यसै समयमा एउटा मधुर गीतको तानले उसको सपना भङ्ग हुन गयो। जिप्सी बालिका गाइरहेकी थिए। त्यसको स्वर उसको नृत्य तथा सौन्दर्यको योग्य नै थियो, अत्यन्त आकर्षक। त्यसको व्याख्या असम्भव छ। त्यो नैसर्गिक थियो, त्यसमा माधुर्य थियो, मनोहरता थियो र थियो एउटा लचक। कोहीली पनि त्यसको अगाडि लज्जित हुन्थ्यो। त्यस गायिकाको वक्षस्थल झैँ त्यस स्वरमा उतार चढाव थियो। त्यसको सुन्दर शरीरले भावहरूको व्यञ्जनामा कमाल गरिरहेको थियो। त्यो कहिले बहुलाई त कहिले रानी जस्तो देखिन्थे। गीतका शब्द गिङ्ग्रेयरको निमित्त अज्ञेय थिए। सायद गायिकालाई पनि त्यसको अर्थ थाहा थिएन। त्यसको मिठो आवाज सुनेर गिङ्ग्रेयरको आँखामा आँसु छचर्किन थाल्यो। त्यसको गीतमा आनन्द थियो र त्यो आनन्द विभोर भई चिन्तारहित पंक्षी झैँ गाइरहेकी थिए। हाँसले पानीलाई तरङ्गित पारिदिए झैँ जिप्सी बालिकाको गीतले गिङ्ग्रेयरको हृदयलाई आलोकित पारिदियो। कविको हृदयमा एउटा मधुर पीडाको अनुभूति हुन गएको त्यो पहिलो क्षण थियो। त्यो क्षण पनि क्षणिक थियो। ए सैतान लड्की, त चुप लाग्दिनस्? त्यो एकान्तवासिनी स्त्रीले कर्कश स्वरले भनी। लड्की चुप भई गिङ्ग्रेयरले दुवै औँला कोचेर आफ्नो दुवै कानका प्वाल थुन्यो। विरागलाई तोडिदिने यस स्त्रीलाई मेरो लाखौं श्राप छ, कविले झिच्चाएर भन्यो। अव्यवस्थाको शासकको जुलुस नगर परिक्रमा गर्दै त्यहीँ आइपुग्यो। त्यसमा अब नगरका सब गुण्डा, बदमास र चोरहरू सम्मिलित भइसकेका थिए। त्यो जुलुस बडो विचित्रको थियो। त्यसको वर्णनमा कस्तै कविले पनि थाकेर कलम फ्याँकिदिने अवसर आइपर्थ्यो। गिङ्ग्रेयरले त लाखौं रुपियाँ दिए तापनि वर्णन गर्न तयार हुने थिएन, किनभने त्यसमा उसैको नाटकका विघ्नकर्ता अगुवा भएर हिँडिरहेका थिए। काशीमोडोको चेहरामा जुन प्रसन्नता झल्किरहेको थियो त्यसको वर्णन गर्न कठिन छ। त्यो त्यसको पहिलो अहंकार थियो। यसभन्दा पहिले त्यसले अनादर तथा घृणाको सिवाय केही पाएको थिएन। तर आज त्यो बादशाह थियो र भीड त्यसको प्रजा। थपडी बजेकोले त्यो प्रसन्न हुन थाल्दथ्यो। काशीमोडो न आफ्नो भावनाहरूको विवेचना गर्न सक्थ्यो, न अर्काकै। त्यसको कुरूप पिञ्जडाभित्र जुन जीव थुनिएको थियो त्यो मूर्ख, अनभिज्ञ एवं अपूर्ण थियो। त्यस समयमा त्यसले अनुभव गरिरहेको कुरा अस्पष्ट तथा मिश्रित थियो। प्रसन्नताले बादललाई छिडिदिएको थियो। मनको दुःख स्पष्ट भएको थियो। उदास अनुहार केही उज्यालो हुन गएको थियो। भिडबाट एउटा मोटो मान्छेले बेगसित दगुर्दै आएर काशीमोडोको हातबाट त्यसको पोपको राजदण्ड खोसेर लियो। आगन्तुक रिसले काम्न लागेको थियो। मान्छेहरू आश्चर्यमा डुब्न गए। त्यो रिसाहा मान्छे त्यही खलवाट पुरुष थियो, जसको कर्कश स्वरले गर्दा एकैछिन अगाडि जिप्सी बालिकाको रगत चिसो हुन गएको थियो। त्यसले चर्चको लुगा लगाएको थियो। गिङ्ग्रेयरले उसलाई चिन्यो र आश्चर्यसित भन्यो, यो त आर्चडिकन डान क्लाडे फ्रोलो हुन्। उनी के चाहन्छन्? सैतानले उनलाई जिउँदै चपाई साँच्ची मान्छे भयातुर भएका थिए। काशीमोडोले हाम फाल्यो। स्त्रीहरूले आफ्नो मुख छोपे। काशीमोडोले पादरीलाई चिन्यो र घुँडा टेकेर बस्यो। पादरीले उसको टोपी च्यातिदियो। काशीमोडो टाउको निहुराएर हात जोडेर बसिरह्यो। फेरि ती दुवैमा सान गरेर कुराकानी हुन थाल्यो। पादरी रिसले रातो भइरहेको थियो र काशीमोडो भयभीत थियो। पादरीले काशीमोडाका काँधलाई जोरसित हल्लाएर उसलाई आफ्नो अनुसरण गर्नलाई सान गर्यो। आफ्नो पोपलाई यसरी सिंहासनबाट अलग हुन लागेको देखेर मूर्खहरूको समूहले उसलाई बचाउन चाहे। उनीहरूले पादरीको पिछा गरे। काशीमोडो त्यस मूर्ख समूह तथा पादरीको बीचमा पर्न गयो, तर त्यसले मुठी बाँधेर दारा किट्दै भिडमा जाइ लाग्यो। अब मान्छेहरूलाई अगाडि बढ्ने साहस भएन। पादरी फेरि गम्भीर भयो र काशीमोडोलाई साथमा लिएर कुन्नी कता अलाप हुन गयो। कस्तो आश्चर्य हो, इङ्ग्रेरी बिस्तारै फनफनायो, तर अब म भोजन कहाँ पाउला?
श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको उपन्यास फ्रान्सेली उपन्यास हो। नाट्रिड्यामको कुम्बे शीर्षकको यो उपन्यासलाई भिक्टर ह्युगोले लेख्नुभएको र रिद्धिबहादुर मल्लले नेपालीमा अनुवाद गर्नुभएको हो। यो उपन्यासको आज वाचन 38 पृष्ठमा ल्याएर हामीले रोकेका छौं। अर्को साता यसको दोस्रो श्रृंखला लिएर आउनेछौं। तबसम्मको लागि श्रुति सम्वेगबाट प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौ। नमस्कार, शुभरात्रि।
Da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da